आजको खबरका साथमा मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै
सुदूरपश्चिमका आवाज दिनेश एफएम 93.8 मेगाहर्जसँगै अछामको रेडियो अछाम र बझाङको सेती एफएमबाट एकैसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको आजको खबरबाट सन्तोष राउतको नमस्कार। सुरुमा प्रसारणका प्रमुख खबरहरू। एम पञ्चकको पाँचौँ दिन आज भाइटिका मनाउँदै यसपालिको तिहार पनि सकियो। दिदी बहिनीहरूद्वारा दाजुभाइको निधारमा सप्तरङ्गी टिका लगाएर सुस्वास्थ्य र दीर्घायुको कामना। नेपाल भारत दुवै देशमा एउटै मापदण्डको क्वारेन्टाइन बनाउने तयारी गरिँदै धनगढीमा अन्तर्राष्ट्रिय मापदण्डको खाद्य प्रयोगशालाका लागि जग्गा खोज्न विभागको निर्देशन। बैतडीको मल्लादेही र महारुद्र गाविसका फलामखानी सञ्चालनको प्रतीक्षामा प्रत्यक्ष रोजगारीको सम्भावना बोकेको फलामखानी सञ्चालन गरिदिन स्थानीयको माग। र कञ्चनपुरमा चस्मा खसेपछि गुडी रहेको बसबाट हाम फाल्दा सशस्त्र प्रहरीको मृत्यु। तिहारका बेला कैलालीमा सुन चाँदीको कारोबारमा वृद्धि।
के तपाईँलाई सटर भाडामा चाहिएको छ? धनगढी चटकपुरमा रहेको दिनेश एग्रो सेल्स डिपोको भवनमा एउटा सटर खाली रहेको हुँदा इच्छुकले तुरुन्तै सम्पर्क राख्नुहोला।
सम्पर्क दिनेश एग्रो इन्डस्ट्रिज चटकपुर धनगढी 091-4-16-492 र 98-584-24-312 रविलाल डाङ्गी।
चाहिएको बेला यो गाडीले जहिले यस्तो धोका दिन्छ।
आजको तिन जन घुम्न निस्क्यौँ भनेको आजै ढिलो गर्नुपर्छ है तपाईँलाई।
मैले होइन कि, यो गाडीले हो, स्टार्ट नै हुँदैन, के गर्नु त अब?
अब के गर्नु नि, सराफत अटोमोबाइल्समा गाडी बनाउन दिनु। त्यहाँ निशान, इसुजु, बुलेरो लगायतका हाम्रो जस्तो फोर व्हील गाडीहरूको स्पेयर पार्ट्स, ब्याट्री, गाडी सम्बन्धी मर्मत दक्ष मेकानिकद्वारा गरिन्छ। साथै गाडीहरूको राम्रो स्पेसल मोबिलहरू पनि पाइन्छ र गाडी भाडामा पनि पाइन्छ। सराफत अटोमोबाइल्स चटकपुर धनगढी 091-523-414 र 98-48-48-88-44।
रेडियो 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 93.8 दिनेश एफएम द वॉइस ऑफ फॉरवेस्ट।
अब खबर विस्तारमा। आज तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथि भाइटिकाको रमाइलोसँगै हिन्दू नेपालीहरूको दोस्रो ठूलो चाड तिहार पनि सकिएको छ। आज दिदी बहिनीहरूले आफ्नो दाजुभाइलाई सप्तरङ्गी टिका लगाएर सुस्वास्थ्य एवं दीर्घायुको कामना गरेका छन्। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटिकाको उत्तम साइत बिहान 11:52 लागि जुरेको जनाए पनि आज दिनभर टिका लगाइएको छ। यो पर्वलाई दिदीभाइको सम्बन्ध प्रगाढ बनाउने चाडको रूपमा पनि मान्ने गरिन्छ। भाइटिकाका अन्य धार्मिक महत्त्व पनि रहेको पाइन्छ। तिहारमा दिदी बहिनीले आफ्ना दाजुभाइलाई बढीजसो मखमली फुल र सयपत्री फुलको माला लगाउने गर्छन्। मखमली फुल कहिल्यै ओइल्याउँदैन, सयपत्रीको रङ कहिल्यै उडेर जाँदैन भने दुबो सधैँ हरियो रहन्छ। त्यसैले तिहारमा यी तिनवटैको अति नै महत्त्व हुन्छ। यो पर्व दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसै गरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा मिष्टान्न आदि मनपर्ने कुरा खुवाउने, दिदी बहिनीलाई दान दक्षिणा एवं वस्त्र आदि दिएका छन्। परापूर्वकालमा यमराजकी बहिनी यमुनाले यसै दिन दाजु यमराजलाई विशेष मान सम्मान गर्दै भाइपूजा गरेको धार्मिक भनाइ छ। यमराज यमलोकमा बस्थे भने यमुना पृथ्वीमा, त्यसैले यमुनाले निमन्त्रणा गरी यमराजलाई भेट्न बोलाइन्। त्यो बेलामा यमपञ्चक परेको थियो। यमपञ्चक भर यमराज यमुनासँगै बसेर भाइटिकाको दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिन र दाजुसँग आशीर्वाद लिइन् भन्ने मान्यता पनि रहेको छ। त्यही बेलादेखि नै भाइटिकाको प्रारम्भ भएको विश्वास गरिन्छ। यता धनगढीमा पनि आज दिनभरि सप्तरङ्गी टिका लगाएर फुलमालामा ओहोरो दोहोरो गर्नेहरूको चहल पहल निकै थियो। आम सर्वसाधारणले यसपालि कसरी मनाए त तिहार? हामीले नगर क्षेत्रमा भेटिएकाहरूलाई सोधेका छौँ। सुनौ उहाँहरूको भनाई जस्ताको त्यस्तै।
हाम्रो मेरो नाम अम्बद बहादुर विष्ट खर्चै सल्यान हो। तिहार चाहिँ अब देउसी खेलिएन, आज चाहिँ टिका लगाएर आए।
त्यही बहादुर खलाल, हाम्रो परम्परा रीतिरिवाजलाई राम्रोसँग भव्यताका साथ मनाएर टिका लाउने दिदी बहिनीहरूसँग भेटघाट सबै परम्परालाई जोगाइरहेछन्। पहिला जस्तो यो तास सास खेल्ने पटका पटकाको त्यस्तो चाहिँ देखिया छैन। अब सानोतुना फेटो फुटो चाहिँ देखिया चाहिँ छन्, तर पहिला जस्तो त्यो छैन। मनोरञ्जन चाहिँ राम्रो छ, पहिलाको भन्दा एकदमै राम्रो छ।
मेरो नाम देवराज भट्ट, पुरान भन्सार बस्छु। तिहार सबैको आफ्नो आफ्नो मनाउने तरिका फरक हुन्छ होइन। म चाहिँ खासमा तिहार भने दिदी बहिनीहरूसँग टिका थापियो, मालाहरू ग्रहण गर्यो, आशीर्वाद ग्रहण गर्यो, मिठा मिठा फलफुलहरू खाइयो, दक्षिणा सक्दो दक्षिणाहरू दिइयो, साथीभाइसँग यस्तै घुमघाम गरेर देउसी मैले खेलेर
दिल्ली राम ढाका मसुरी राम्रो यसरी टिका लगाइयो, आशिक मागियो, आशिक दियो, मिठो मिठो खाइयो, राम्रो राम्रो लगाइयो।
गणेश नाथ हो कि बैजनाथ हो अछाम, दुई वर्ष भयो हाम्रो चाहिँ थिएन, बुवा बित्नु भएको थियो दुई वर्ष अगाडि, अनि यसपालि मनायौँ। अहिले बहिनीहरू दिदीहरू कहाँ टिका टालो गरेर अनि सामान्य किसिमको तिहार मनाएर निस्क्यो।
मेरो नाम मणिराम भट्ट, म टेरी नजरेबाट। टिका सिका लगाइयो, लक्ष्मी पूजा पनि मनाइयो, राम्रै भयो। जे होस् अब आफ्नो व्यवसाय पनि गरेर आएछौँ, सबै ठिक सबै रमाइलो, सबै दाजुभाइ खुसी छन्।
नवीन अधिकारी, ढुकभेट गरियो, मिठो कुरो खाइयो, त्यही त राम्रो कुरो लगाइयो।
दिदी बहिनीहरूको घरमा गएर टिका टालो लगाइयो, पछि रमाइलो गरियो, खानपिन गरियो, तास तास खेलियो, त्यसो नै रमाइलोसँगै बनाइयो भन्नु। देउसी भेलो त्यही खेलियो, साथीभाइहरूसँग रमझम गर्दै रमाइलोको साथ बनाइयो।
सुरेन्द्र कडा सन्तुष्ट। तिहार भनेको अब हिन्दूहरूको विशेष गरी नेपालीहरूको महान चाड मध्येमा पर्छ। यसमा एकदमै यो टाढा टाढाबाट पनि भाइले बहिनीलाई सम्झेर आउने, दिदीले दिदी बहिनीले दाइ भाइहरूलाई निम्ता दिने लिए गर्दाखेरि यो एउटा एकदमै आत्मीय छ, यसमा सम्बन्ध छ। यो चाडले एकदमै दिदी बहिनी दाइ भाइको जो माया प्रेम र एउटा सम्बन्धलाई धेरै राम्रो हिसाबले लिँदै आइराखेका छौँ। हिन्दूहरूको लागि धेरै राम्रो छौँ, हामी यसमा खुसी छौँ।
मेरो नाम चेतमान कडायतो। अब यो हामी चाहिँ हिन्दूहरूको महान चाड तिहारको यो अन्तिम दिन भाइटिका हुने गर्दछ र यो भाइटिकालाई अब हामीले आज धेरै दिदी बहिनीहरूको साँठगाँठ र प्रेमताको एकता भएकोले यसलाई अहिले हामीले अत्याधिक राम्रोसँग खुसियाली साथ मनायौँ।
टेकराज भण्डारी, बसाइ चाहिँ अन्नपानो बेला राम्रै भयो भनौँ। चाडपर्व दिदी बहिनीबाट टिका माला लगाइयो, खानेकुराहरू खाइयो, टिका लगाएर घुम्न गइरहेको छु अहिले। समग्रमा राम्रै भयो भनौँ, आफन्तहरूसँग भेटघाट हो।
फेरि पनि तिहारकै प्रसङ्ग। नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु भएसँगै धनगढीमा यसपालि सुनचाँदीको कारोबार पनि बढेको छ। हिन्दूहरूको सामाजिक रीतिरिवाज र धर्म संस्कृतिसँग जोडिएको तिहार पर्वमा सुन र चाँदीको अरू बेलाभन्दा बढी प्रयोग हुने भएकाले कारोबार बढेको हो। कैलालीमा तिज र दसैँमा समेत आशालाग्दो कारोबार हुन नसकेको सुनचाँदीको तिहारमा भने राम्रो व्यापार भएको सुनचाँदी व्यवसायीले बताएका छन्। सुनौ एक रिपोर्ट। हिन्दू नेपालीको ठूलो चाड तिहारमा पनि सुन चाँदीको भाउ स्थिर रहेका कारण ग्राहकको चाप बढ्न थालेको हो। तिहारमा सुन वा चाँदी किनेर धनकी देवी लक्ष्मीलाई चढाउँदा लक्ष्मी खुसी हुन्छिन् र वर्षौंभरि फलिफाप हुने विश्वासले धेरैले तिहारको अवसरमा सुन चाँदी किन्ने गर्छन्। कैलाली सुन चाँदी व्यवसायी संघका उपाध्यक्ष कृष्ण मान्सो,
परम्परा अनुसारले चाहिँ धनतेरसको दिन भनेर मान्छेले चाहिँ सुन चाँदीको सिक्काहरू किन्ने प्रचलनमा छ। अहिले चाहिँ बजारमा सुन तपाईँको करिब एउटा प्रत्येक दोकानमा 2-3 तोला सुनसम्म घटिरहेछ। देवी देवताहरूलाई पनि अहिले जातको पनि समय हुनाले यसको कारण हाम्रो प्रचलनमा धामीहरूको लागि बाला चुडी बनाउने चलन भएकोले अनि चाँदीको मात्रा अलिक बढेको छ।
दसैँ अघिसम्म खासै चहल पहल नभएका सुनचाँदीका पसलमा अहिले ग्राहकहरूको भिड लागेको छ। आफूले गहना माग गरेपछि गहना पाउनका लागि धेरै समय कुर्नु परेको ग्राहकहरू बताउँछन्।
मेरो नाम प्रकाश विष्ट हो होइन, फुलबारी डिफु बजार। म अब यहाँ चामल किन्न आएको, बनाउन अहिलेसम्म बनाइरहेको छैन, लगभग 1-2 घन्टा भयो बनाएको छैन, भिडभाड धेरै छ।
सुनचाँदीको स्थिर भावका कारण पनि ग्राहक सुनचाँदीमा आकर्षित भएको व्यवसायीको भनाइ छ। फेरि कैलाली सुनचाँदी व्यवसायी संघका उपाध्यक्ष कृष्ण मान्सो,
1 महिना पहिला 60,000 रुपियाँ सुन पुगेको थियो, अहिले 2-3 हजार रुपियाँ घटेको कारण र दिवालीको अवसरमा सबै मान्छेहरूले गरगहना लाउने परम्परादेखि नै भएको कारणले गर्दा अहिले चाहिँ बजारमा सुनको मात्रा खरिद बिक्री बढेको छ।
तिहारमा सुनको भन्दा चाँदीको राम्रो व्यापार हुने गरेको छ। विशेष गरी कम वजनका नयाँ मोडल र डिजाइनका गरगहना, नेकलेस, नौगेडी, चुरा र लक्ष्मीको चित्र भएका सुन तथा चाँदीका सिक्काको माग बढी हुने गरेको छ।
चल्ने भनेको अहिले हार, बाला, लकेट, नेकलेस, झुम्का, जन्तर, चाँदीका गरगहनाहरू जस्तो चाँदीको सिक्का, चाँदीका भाँडा बर्तनहरू, दियोहरू बढी माग भइरहेछ अहिले।
दिनेश सेफिमका लागि सन्तोष राउत, धनगढी। तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जको उत्पादन आजको खबर सुनिरहनु भएको छ। अब एकैछिन ब्रेकको पालो।
होइन गुरु, तपाईँको गाडीको टायर त टलक्क पो टल्किन्छ त, नयाँ नै हाल्नुभयो कि क्या हो?
बुद्धि नभएकाले साइला तिम्रै जस्तो कुरा गर्छन्। भारतको उच्च गुणस्तर भएको इन्डिक कम्पनीको रबरले रिसोलिङ गरेको टायर पो हो त, अनि देखिँदैन त नयाँ जस्तो?
हजुर, कच्ची होस् या पक्की बाटो, जुनसुकै ठाउँमा पनि नयाँ टायर भन्दा बढी माइलेज दिने भारतको उच्च गुणस्तर भएको इन्डेक कम्पनीको रबरले रिसोलिङ गरेका टायर र सोमानी कम्पनीका वाल टायर, हर्स टायर, टोयलेट सेट, मार्बल र धाराहरू पनि पाउनुका साथै उचित दूरीसम्म होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क बसन्त जनरल सप्लायर्स, मोबाइल नम्बर 9865607802, गुरुद्वारा भन्दा 100 मिटर उत्तरतिर, चटकपुर, धनगढी।
विशेषज्ञ डाक्टर अब कञ्चन मेडिकलमा। डाक्टर युवराज नेउपाने, टाउको तथा नसा रोग विशेषज्ञ। लामो समयदेखि टाउको दुख्ने, बेहोस भई काम्ने, ढाड हातखुट्टाको दुखाइ र अन्य रोग र टाउको तथा नसा सम्बन्धी कुनै पनि समस्याको उपचार डाक्टर प्रतीक्षा सिंह राठौर, MBBS, KU, DGU, NAMS, बाँझोपन, निसन्तानपन र प्रसुति तथा स्त्री सम्बन्धी सम्पूर्ण रोगको उपचार। कञ्चन मेडिकल स्टोर, अस्पताल रोड, धनगढी, 5206000।
ब्रेकपछि समाचारमा स्वागत छ। यसअघि हामीले प्रस्तुत गऱ्यौँ यमपञ्चकको पाँचौँ दिन आज भाइटिका मनाउँदै यसपालिको तिहार पनि सकियो। दिदी बहिनीहरूद्वारा दाजुभाइको निधारमा सप्तरङ्गी टिका लगाएर सुस्वास्थ्य र दीर्घायुको कामना र तिहारका बेला कैलालीमा सुनचाँदीको कारोबारमा वृद्धि। अब बाँकी खबर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको झलारी कलुवापुर सडक खण्डमा गुडिरहेको बसबाट आम फाल्दा एक सशस्त्र प्रहरीको ज्यान गएको छ। ना छ ख 4675 नम्बरको बसबाट हाम फालेका सशस्त्र प्रहरी बल सुदूरपश्चिम क्षेत्रीय वैद्यनाथ वाहिनी अत्तरियामा कार्यरत सशस्त्र प्रहरी जवान शङ्कर सिंह धामीको ज्यान गएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ। बसको ढोकामा उभिएका धामीको चस्मा खसेपछि गुड्दै गरेको बसबाट हाम फालेर चस्मा लिन जाने क्रममा घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। अब एउटा फलाम खानीको प्रसङ्ग। आजभन्दा झन्डै 50 वर्ष अघिसम्म बैतडीको मल्लादेही र महारुद्र गाविसमा फलाम उत्पादन गरिन्थ्यो। स्थानीय खानीहरूबाट उत्खनन गरेको फलामका भाँडा बर्तनहरू गाउँ गाउँमा बिक्री हुने गर्दथे। धेरै घरमा ती भाँडाकुडी अहिले पनि प्रयोगमा छन्। कुनै यान्त्रिक प्रयोग बिना हातैले उत्खनन गरेर निकालिएको फलामबाट निर्मित विभिन्न सामग्रीहरू जिल्ला बाहिर मात्र होइन भारत समेत निर्यात हुने गरेको बुढापाकाहरू बताउँछन्। 2040 दशक अथवा बैतडी सडक सञ्चालनमा जोडिन थालेसँगै भारतबाट फलाम आयात हुन थाल्यो भने स्थानीय खानी र उत्पादन बन्द भयो। फलामको राम्रो उत्पादन दिने ती खानीहरू अहिले पनि सरकारी योजनाको प्रतीक्षामा छन्। बैतडीको महारुद्र गाविस पुगेर संवाददाता लोकेश साउदले तयार पारेको यो रिपोर्ट।
बैतडीको प्रसिद्ध मेलौली भगवती मन्दिरको परिसरमा 15 मिटर उचाइको फलामे साङ्लो पिङ धेरैले देख्नु भएको होला। त्यो पिङमा प्रयोग भएको सबै फलाम स्थानीय खानीबाट उत्खनन गरिएको हो। महारुद्र गाविसको खलिगाडका भड्डीहरूमा फलाम उत्पादन गरेर बनाइएको देख्नेहरू अहिले पनि जिउँदैछन्। महारुद्र चारको च्याउगाडा लगायत त्यस वरपरका डाँडाहरूबाट धाउ निकालेर स्थानीय भट्टीमा प्रशोधन गरेर फलाम निकालिन्थ्यो। धाउ भनेको फलाम भएको ढुङ्गा हो। महारुद्र गाविसका बासिन्दा तथा पूर्व सभासद पुरन सिंह दया,
यो भट्टी बैतडीको तल्लो सराड मात्र नभई पुर्चौडीमा पनि जब भारतमा अङ्ग्रेजहरूले उत्पादित गरेको पक्का फलाम आएन त्यसभन्दा पूर्व पनि व्यापक रूपमा यस किसिमका भट्टीहरूबाट फलाम उत्पादन गर्ने गरिन्थ्यो। तर अरू ठाउँमा जब भारतबाट पक्का फलाम प्राप्त हुन थाल्यो बिस्तार बिस्तार छुट्दै गयो।
दयालको गाउँ महारुद्र गाविसको खलिगाडमा धाउ प्रशोधन गरेर फलाम उत्पादन गरेका भट्टीका अवशेषहरू देख्न सकिन्छन्। त्यहाँ मात्रै होइन, मेलौली मन्दिर भन्दा दक्षिण पश्चिम तर्फको तत्कालीन समयमा फलामे धाउलाई आगोमा पगालेर शुद्ध फलाम उत्पादन गर्ने परम्परागत प्रविधिका अवशेषहरू अहिले पनि छन्। स्थानीय वृद्ध लाली दयाल त्यस बेलाको सम्झना यसरी गर्नुहुन्छ।
हावा दिने एउटा छावाको खलात हुन्थ्यो, त्यहाँबाट हावा लागेर यहाँ गलाउने चार जाल अँगार चार जाल कोइला लगाएर यहाँबाट हावा पास हुने भने यहाँ हामी जाल भन्छौँ, चार डोका अँगार चार डोका घिउ हालेर यो ढुङ्गो गलाएर यो खेर गएको चिज यो हो। यो खेर यो सुयो र यो धरा लागेका खेर गएको चिज फलाम चाहिँ त्यो भट्टीमा रह्यो। भट्टीमा भन्नाले 12 किलो, 14 किलो, 18 किलो, 15 किलो यति लुवा हुन्थ्यो।
त्यति बेला महारुद्र गाविसमा व्यावसायिक भन्दा पनि धार्मिक हिसाबले फलामको बढी उत्पादन गरिन्थ्यो। यसको इतिहासलाई हेर्ने हो भने 16 शताब्दीतिर अल्मोडाबाट यहाँ आएका दयाल समुदायका पुर्खाहरूले फलाम उत्पादन सुरु गरेका हुन्। उनीहरूले केही वर्ष अघिसम्म पनि फलाम उत्पादन गर्दथे। फलाम उत्पादन गर्ने तरिका बारे बताउँदै अर्का स्थानीय वृद्ध गोपी दयाल,
जङ्गल गए त्यहाँबाट कोइला ल्याए, यहाँ त धौला टुक्रा बनाए, गिट्टी सानो सानो गिट्टी बनायो, तय टोडी भरे यति हाम्रा धामी बस्या कन्नु ल्याए, धानको कुन्नु तै कोटिका तल हाल्यो मथिमा धाउ हाल्यो उही मथिमा अँगार हाल्यो तैको बाडो लागेर फेरि दिनमा पाली पालीले चार दिन आनले हामीले फुक्यो खला तै प्रक्रियाले अहिलेसम्मलाई बुब्ब ज्यानले गर्यो हाम्रा दिनलाई केही हुनलाई दुई दुई चार घान हुनलाई लै
अहिले पनि महारुद्रका विभिन्न डाँडाहरूमा फलाम निगालिएका खाडलहरू देख्न सकिन्छ। त्यस वरपरका अधिकांश फलाम मिश्रित ढुङ्गाहरूले खेत गरेका पर्खाल लगाउने घर चिन्ने काममा प्रयोग भएका छन्। स्थानीय शिक्षक राज सिंह पुजारा
खेत गरा बनाउँदा समेत विभिन्न ढुङ्गाहरू आइरहेका हुन्छन् यस किसिमका र यसलाई राम्रो तरिकाले अझै विचार गर्न सक्यो भने फलाम बाहेक अरूको पनि सम्भावना हुनसक्छ। अब धेरै ठुलो चट्टान अनि आग्नेय किसिमको पनि चट्टान छ यहाँ। ती ढुङ्गाहरू त अब त्यो काहीँनिर घरै चिन्ने गराकै भित्त लगाउने काममा पर्खाल दिने काममा चाहिँ युज गरिएको छ। अब त्यतिकै हुनु खासै युज भएको छैन, अरू ढुङ्गाको पनि हुने काममा त्यसको युज भयो। जो चिज हुनुपर्ने हो त्यो चिज चाहिँ अहिले छान्न सकिएको छैन।
हुन त दयाल नेपालको व्यवस्थापिका संसदसम्म पुगेका छन्। उनले फलाम खाने बारे थुप्रै लेखहरू पनि लेखेका छन्। तर उनले अब बैतडीमा पुस्तौं पुस्तासम्म रोजगारी सिर्जना गर्न सक्ने यी खानेहरू बारे राज्यको ध्यान तान्न आवश्यक छ। दिनेश एफएमका लागि लोकेश साउद बैतडी।
तपाईँ सुदूरपश्चिमका आवाज दिनेश एफएम 93.8 मेगाहर्जको उत्पादन आजको खबर सुनिरहनु भएको छ। आजको खबरमा फेरि पनि एकैछिन ब्रेकको पालो।
ए साइला काका, यता आउनु त।
हैन, के काम हो बा?
तपाईँ त घर बनाउँदै हुनुहुन्छ अरे त।
हो त नि बाउ।
ल कान्छ काका, ऊ त्यो घर हेर्नुहोस् त।
एब्बा, होइन, कस्तो घर देखाउनु भएको, हेर्दै भूत बङ्गला जस्तो।
ए, यो घर हेर्नुहोस् त।
आहा, दरबारै देखायौ त तिमीले, कति राम्रो रङ्ग लाका। होइन, पाइप पनि कति टलक्कै टल्केका हुन् ति। तपाईँको घर हो बाउ त्यो?
हो त काका, यो मेरै घर हो। यस्तै घर बनाउन चाहनुहुन्छ भने दुर्गा लक्ष्मी ट्रेडर्स एन्ड सप्लायर्समा जानुहोस्। कुरै सित
निर्माण सामग्री, डिपी पाइप, पिभीसी पाइप फिटिङ तथा टङ्की र रङ रोगनका सामग्रीहरू सुपथ मूल्यमा बिक्री गरिन्छ। दुर्गा लक्ष्मी ट्रेडर्स एन्ड सप्लायर्स, होटल डिबोटी अगाडि, 522388।
होइन, के को अलमल हो, छिटो हिँड्नुहोस् न, ढिलो भइसक्यो।
ए ल ल, आइहालेँ म यहाँ। हेर न, कस्तो राम्रो झ्यालको डिजाइन, कसैको फोटो खिचेको? घर बनाइसकेपछि झ्याल त यस्तै बनाउने हो हामीले पनि।
ल हेर न, अब बाटो बाटोको घरको झ्याल र ढोकाको फोटो खिचेर राख्नुपर्छ त। खुरुक्क साथी इन्टरप्राइजेसमा जाने अनि एल्युमिनियमका झ्याल, ढोका, पार्टिसन र एल्युमिनियम सम्बन्धी सम्पूर्ण कामहरू उच्च गुणस्तरका साथ सुपथ मूल्यमा गराइने हुनाले त्यही गएर बनाउने नि।
सम्पर्कका लागि पुष्पराज जोशी, साथी इन्टरप्राइजेस प्राली, धनगढी 5 हसनपुर, ऐश्वर्य स्कुल भन्दा 100 मिटर उत्तरपट्टि। सम्पर्क नम्बर 5252191 र 98484-24291।
Pick the one and guess the song. Program Pick the One. Every Friday 9 to 10 a.m. Only on the Voice of Far West, Dinesh FM 93.8 MHz. With me, your dear host, Roshni.
ब्रेकपछि समाचारमा स्वागत छ। यसअघि हामीले प्रस्तुत गऱ्यौँ यमपञ्चकको पाँचौँ दिन आज भाइटिका मनाउँदै यसपालिको तिहार पनि सकियो। बैतडीको मल्लादेही र महारुद्र गाविसका फलाम खानी सञ्चालनको प्रतीक्षामा कञ्चनपुरमा जसमा खसेपछि गुडी रहेको बसबाट हामफाल्दा सशस्त्र प्रहरीको मृत्यु र तिहारका बेला कैलालीमा सुनचाँदीको कारोबारमा वृद्धि। अब बाँकी खबर। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कैलालीमा क्वारेन्टाइन र उच्च स्तरको प्रयोगशाला राख्ने तयारी गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कुमार कर्णले दिनेश एफएमसँग विशेष कुराकानी गर्दै धनगढीमा अन्तर्राष्ट्रिय मापदण्डको प्रयोगशाला बनाउनका लागि जग्गा खोज्न खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालयलाई निर्देशन दिइसकेको बताउनुभयो। गुणस्तरीय प्रयोगशाला नभएका कारण अहिले बजारबाट लिइएका खाद्य नमुनाहरू काठमाडौँ पठाउनु पर्ने र त्यहाँबाट चेक जाँच भएर आउँदा धेरै ढिलो हुने गरेको छ। प्रयोगशाला अभावमा अखाद्य र मिसावट भएको अखाद्य वस्तु बिक्री गर्नेलाई कारवाही पनि गर्न सकिएको छैन। यस्तै उहाँले सुदूरपश्चिममा 3 स्थान गौरीफन्टा, गड्डा चौकी र दोधरा चाँदनीमा 3 नयाँ क्वारेन्टाइन कार्यालयहरू खोल्ने योजना पनि बनाइरहेको बताउनु भएको छ। अहिलेसम्म यी 3 नाकामा भारतीय पक्षले क्वारेन्टाइन नराखेका कारण नेपाली कृषि उपजहरू, जडीबुटीहरू नेपालगञ्ज, रूपैडिहा नाका भएर भारत निर्यात भइरहेका छन्। यसपालि भारतसँग एकअर्काको क्वारेन्टाइन प्रमाणपत्रलाई मान्यता दिने गरी दुवै देशका क्वारेन्टाइनलाई समरूप बनाउने सहमति भएको पनि उहाँले बताउनुभयो। सुनौ उहाँसँग सहकर्मी शिवराज भट्टले गरेको कुराकानी।
क्वारेन्टाइन छैन यो नाकामा, यहाँबाट भारत निर्यात गर्ने कृषि उपजहरू सबै नेपालगञ्जको बाटो भएर जानु परेको छ। तपाईँको पालामा हुन्छ कि हुँदैन सुदूरपश्चिममा क्वारेन्टाइन?
यो क्षेत्रमा खाद्यको अवस्था के छ, कस्तो छ भन्ने कुरा म
परिचित छु र यहाँको समस्या एउटा खाद्य क्वारेन्टाइनको जुन गर्नुभयो वास्तवमा कुनै पनि खाद्य वस्तु हाम्रो देशमा ल्याउन वा अर्को देशमा पठाउन हामी आयात गर्न भनौँ वा निर्यात गर्न भनौँ त्यसको लागि क्वारेन्टाइन एउटा यो डब्लुटिएको जुन हामी सबै राष्ट्रहरू नेपाल पनि सदस्य भइसकेपछि यो चाहिँ अनिवार्य सिद्धान्त भनौँ एसपिएस भन्छौँ मेजर्सहरू र त्यो चाहिँ पालन गर्ने गराउने क्वारेन्टाइन ल्याबहरूले हो र क्वारेन्टाइन पास भएर मात्र हामी कि त एक्सपोर्ट गर्न सक्छौँ कि त इम्पोर्ट गर्न सक्छौँ यो चाहिँ सम्बन्धित देशको क्वारेन्टाइन ल्याबहरूबाट यो क्षेत्रमा अब हाम्रो नेपालले चाहिँ गड्डा चौकीमा पनि क्वारेन्टाइन कार्यालयहरू राखेको अवस्था छ यहाँ धनगढीमा पनि राखेका छौँ तर भारतीय पक्षले अहिलेसम्म पनि नराखेको चाहिँ अवस्था हो जसले गर्दा के छ भने हामी कहाँ आउने वस्तुहरू कतिपय जाँच भएर आइरहेको अवस्था छ तर हामीले एक्सपोर्ट गर्नु पर्यो भने भारतमै एक्सपोर्ट गर्नु पर्यो भने इन्डियाले क्वारेन्टाइन चेकपोस्ट नराखिदिएको कारणले अब नेपालगञ्ज हुँदै जानुपर्ने एउटा बाध्यता छ र यसको लागि म अस्ति भर्खर पनि भयो दुई तिन महिना पहिले इन्डिया गएको थिएँ एउटा त्यहाँको आइजिसी मिटिङमा वाणिज्य सचिव स्तरीय बैठक भएको थियो र त्यहाँ यो कुराहरू हामीले चाहिँ उठाएका थियौँ र त्यहाँ के भएको छ भने इन्डिया पक्षले क्वारेन्टाइन कार्यालयहरू यो सुदूरपश्चिममा यता गड्डा चौकी अर्को उता चान्नी दोधारामा पनि राखिदिने र यता गौरीफेन्टामा पनि राख्ने भन्ने कुरा चाहिँ भएको छ
त्यो सहमति मौखिक सहमति भएको छ कि लिखितै केही भएको छ
यो कुरा चाहिँ उठ्यो यो राख्ने तर्फ दुवै पक्षले गभर्मेन्टल प्रोसेस जी2जी प्रोसेसमा ल्याउने भन्ने कुरा भएको छ यो सेक्रेटरी लेभलको मिटिङ नेक्स्ट मिटिङ नेपालमै हुन्छ त्यतिखेरसम्म केही निर्णय गर्ने भन्ने कुराहरू भएको छ
जति बेला क्षेत्रीय प्रमुख हुनुहुन्थ्यो त्यति बेला त विभागले गरिदिएन मन्त्रालयले गरिदिएन भनेर पन्छिनु हुन्थ्यो अब अहिले तपाईँ नै त्यो गर्ने निकायमा हुनुहुन्छ क्वारेन्टाइनका लागि तपाईँले के प्रयास गर्नुहुन्छ
अब क्वारेन्टाइनका दुईवटा कुराहरू छन् यो क्षेत्रमा हाम्रो क्वारेन्टाइन प्रयोगशालाहरू पनि अलि स्ट्रेन्थेन गर्नुपर्छ हाम्रा भएका क्वारेन्टाइन प्रयोगशाला पनि त्यति सुदृढ चाहिँ छैन त्यसलाई एउटा हामीले सुदृढ गर्नुपर्छ र अर्को के गर्नुपर्छ भने इन्डियन पक्षको क्वारेन्टाइन ल्याब नभए पनि हाम्रो क्वारेन्टाइन ल्याबले प्रमाणित गरेमा त्यो प्रमाणपत्रलाई इन्डिया सरकारले मानिदिने वातावरण पनि बनाउन सक्नुपर्छ किनभने हाम्रो धेरै चिज हामीले एक्सपोर्ट नगरिरहेको अवस्था चाहिँ हो थोरै चिज मात्र हामी एक्सपोर्ट गर्छौँ र थोरै चिजको लागि उनीहरूको एउटा के छ भने सबै ठाउँमा क्वारेन्टाइन राख्यो भने कस्ट चाहिँ धेरै पर्छ भन्ने उनीहरूको कुरा छ अनि हामी के कुरा गर्यौँ भने त्यसो भए हाम्रो नेपालको खाद्य क्वारेन्टाइन प्रयोगशालाहरू छन् उसले सर्टिफाई गरिदियो भने उसको सर्टिफिकेटलाई इन्डियाले मानिदिनु पर्यो भन्ने कुरा हामी गर्यौँ तिमीहरू यदि ठिक छ गर्न सकेनौँ भने त्यो लेभलमा कुरा भएपछि के भयो भने ठिक छ अब चाहिँ हामी एउटा एमओयु इन्डियाको क्वारेन्टाइन अथोरिटी र नेपालको क्वारेन्टाइन अथोरिटी बिच एमओयु गर्ने समझदारी गर्ने र त्यसमा दुईटै गभर्मेन्टले दस्तखत गरेर यहाँको सर्टिफिकेटलाई मान्यता दिने रिकग्निसन दिने र रिकग्निसन भन्दा पहिले जुन इक्विभ्यालेन्सको कुरा हुन्छ इक्विभ्यालेन्स भनेको हामीले क्वारेन्टाइन प्रयोगशालामा काम गर्ने पद्धतिहरू प्रक्रियाहरू र उनीहरूको प्रक्रियाहरूसँग इक्विभ्यालेन्स बनाउने समतुल्य बनाउने भन्ने कुरा भयो र समतुल्य बनाउनलाई दुईटै क्वारेन्टाइन अथोरिटी बिच प्रोसेसहरू बारे इन्फर्मेसनहरू बारे सेयर गर्ने एक्सचेन्ज गर्ने एक अर्कोसँग र एक्सचेन्ज गरिसकेपछि नेक्स्ट स्टेपमा हामी त्यसलाई एमओयु गरेर रिकग्निसन गर्ने वातावरण चाहिँ बनाउने भन्ने कुरो भएको छ
अलि स्तरीय प्रयोगशाला नभएको कारणले सङ्कलन गरिएको नमुनाहरू काठमाडौँमा गएर चेक हुन्छ जाँच हुन्छ र महिनौ पछि त्यसको नतिजा यहाँ आउँछ त्यही कारणले पनि कारवाही हुन ढिलाइ भएको हुन्छ
हामीसँग यहाँ क्षेत्रीय खाद्य प्रविधिको नियन्त्रण कार्यालयमा प्रयोगशाला छ तर त्यो अझै पनि त्यति सुदृढ अवस्थाको छैन त्यसलाई चाहिँ सुदृढ बनाउनु पर्छ अहिले म महानिर्देशक भइसकेपछि र यो संहिताका कुराहरू पनि आइरहेछन् अहिले संहिताका कुरा आइसकेपछि प्रत्येक प्रदेशमा एउटा प्रयोगशाला आफ्नै सक्षम प्रयोगशाला हुनुपर्छ जसले गर्दा भोलि चाहिँ अर्को प्रदेश उपर निर्भर हुनु नपरोस् वा केन्द्रीय प्रयोगशाला उपर निर्भर हुनु नपरोस् भन्ने किसिमले अहिले हामीले योजना बनाउँदैछौँ र त्यसमा क्षेत्रीय कार्यालयलाई नै प्रादेशिक कार्यालयको रूपमा लाने र यहाँको प्रयोगशालालाई स्ट्रेन्थ गर्ने सुदूरपश्चिम विकास क्षेत्रको धनगढीमा प्रयोगशाला हुन्छ वा भोलि जहाँ हुन्छ जुन ठाउँमा हुन्छ त्यसलाई चाहिँ अन्तर्राष्ट्रिय स्तरको भोलि पर्सि यहीँको प्रयोगशालाले सर्टिफाई गरेर दिएको सर्टिफिकेटहरूको मान्यता होस् र त्यसको लागि एक्रिडिटेसन भन्छौँ हामी एक्रिडिटेसन गराउने प्रयोगशालाको एक्रिडिटेसन गरायौँ भने के भन्छ त्यसले अन्तर्राष्ट्रिय रूपमा त्यसलाई त्यो रिपोर्टले मान्यता प्राप्त गर्छ र त्यसको लागि कामहरू सुरुवात गर्छ गर्ने भनेर अहिले हामी मैले पहल चाहिँ गरिरहेका छौँ। एउटा अलिकति यहाँ धनगढीमा जग्गाको चाहिँ अन्तर्राष्ट्रिय स्तरको अलिकति प्रयोगशाला बनाउन केही जग्गाहरू आवश्यक चाहिँ हुन्छ। अहिले हाल भइरहेको जग्गा चाहिँ जहाँ छ क्षेत्रीय खाद्य प्राविधिक नियन्त्रण कार्यालय धनगढीमा पर्याप्त नरहेको अवस्था चाहिँ छ। जग्गा चाहिँ खोज्न यहाँको क्षेत्रीय कार्यालयलाई कार्यालय प्रमुखलाई भन्न चाहिँ भनेको छु। जग्गा चाहिँ प्राप्त भयो भने भौतिक पूर्वाधारका कुराहरू के गर्नुपर्छ, अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला बनाउनलाई के गर्नुपर्छ, त्यो चाहिँ पहल गर्छु।
अब जाँदा जाँदै प्रसारणका प्रमुख खबरहरू पुनः एकपटक। एम पञ्चकको पाँचौँ दिन आज भाइटिका मनाउँदै यसपालिको तिहार पनि सकियो। दिदी बहिनीहरूद्वारा दाजुभाइको निधारमा सप्तरङ्गी टिका लगाएर सुस्वास्थ्य र दीर्घायुको कामना। नेपाल भारत दुवै देशमा एउटै मापदण्डको क्वारेन्टाइन बनाउने तयारी गरिँदै धनगढीमा अन्तर्राष्ट्रिय मापदण्डको खाद्य प्रयोगशालाका लागि जग्गा खोज्न विभागको निर्देशन। बैतडीको मल्लादेही र महारुद्र गाविसका फलामखानी सञ्चालनको प्रतीक्षामा प्रत्यक्ष रोजगारीको सम्भावना बोकेको फलामखानी सञ्चालन गरिदिन स्थानीयको माग। र कञ्चनपुरमा चस्मा खसेपछि गुडिरहेको बसबाट हाम फाल्दा सशस्त्र प्रहरीको मृत्यु र तिहारका बेला कैलालीमा सुनचाँदीको कारोबारमा वृद्धि।
आजको खबरका साथमा मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै
हवस् त, साँझ 6:30 आजको खबर सकियो। हाम्रो अर्को समाचार बुलेटिन राति 10 बजे प्रसारण हुनेछ। नयाँ र ताजा घटनाक्रमका लागि दिनेश एफएम सुन्दै गर्नुहोला। नमस्कार।
ओहो दाइ, कता हिँड्नु भएको? हतार हतारमा
पसलका लागि डिजिटल काटा किन्नु पर्ने, म त पलिया जान लागेको।